तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एशियनमा
SBS a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार श्रोताबिन्द, एसबिएस साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म कृष्ण पोखरेल। कार्यक्रम सुरु गर्नु अगाडि कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक मङ्गलबार बिहिबार दिउँसो 2 बजे एसबिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबिएस नेपालीको यो रेडियो कार्यक्रम बिहिबार र आइतबार एसबिएस रेडियो 2 मा अपरान्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ। साइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबिएस साउथ एसियन अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। र सुधाबिन्द, तपाईँहरूलाई नेपाली कार्यक्रममा गीत सङ्गीत चाहिँ अलिक कम सुन्न पाइन्छ भन्ने लागिरहेको छ भने चाहिँ गीत सङ्गीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि रहेको छ है, म्युजिक आवर, नेपाली म्युजिक आवर, जहाँ चाहिँ नयाँ र सदाबहार गीतहरू यहाँले 1 घन्टासम्म सुन्न सक्नुहुनेछ। यो चाहिँ आउँछ एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2 देखि 3 बजेसम्म। र सुधाबिन्द, यति जानकारी दिइसकेपछि चाहिँ अब आजको कार्यक्रममा बज्ने विषयवस्तुका बारेमा पनि थोरै कुरा गरिहालौँ ल। अस्ट्रेलियाको हाल खबर भनौँ न, यस हप्ताका प्रमुख समाचारहरू चाहिँ कार्यक्रमको पहिलो प्रस्तुतिका रूपमा हामी सुनाउनेछौँ। त्यसपछि भने अस्ट्रेलियाको मौसम सम्बन्धी पूर्वानुमान गर्ने संस्था ब्युरो अफ मेट्रोलोजी बिएमको बिओएमको वेबसाइट चाहिँ पुनः डिजाइन गर्नमा धेरै पैसा खर्च भएपछि विवादमा तानिएको छ, र सुरुमा $40 लाख जति खर्च हुने अनुमान गरिएको वेबसाइटमा 20 गुणा बढी खर्च भएपछि विवादमा तानिएको हो। यसका बारेमा विस्तृतमा एक रिपोर्ट हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ। यसै गरी कार्यक्रममा नेपाल सम्बन्धी प्रसङ्गमा चाहिँ यस हप्ताका प्रमुख समाचारहरू पनि सुन्नेछौँ। नेपाल संवाददाता प्रतीक्षा दुलालबाट सँगै अब मौसम परिवर्तनको समय भएकाले पनि अस्ट्रेलियामा बस्ने बालबालिकामा प्राय जसो देखिने स्वास्थ्य समस्याका बारेमा पनि कार्यक्रममा चर्चा गर्नेछौँ। सिजनल इन्फेक्सन र फ्लू पछि नेपाली समुदायका बालबालिकामा चाहिँ कस्ता खालका स्वास्थ्य समस्याहरू देखिने गरेका छन् त, सिडनीका एक जिपी प्रवीण पाठकसँगको कुराकानी कार्यक्रममा प्रस्तुत हुनेछ। यसै गरी अब अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो ब्याङ्क खाता र परिचय पत्रहरू चाहिँ अपराधीहरूलाई नबेच्न अस्ट्रेलियाको सङ्घीय प्रहरीले दिएको चेतावनीका बारेमा पनि कार्यक्रममा कुरा गर्नेछौँ। यसरी बेच्दा ती परिचय पत्रहरू अपराधीहरूले दुरुपयोग गर्ने हुँदा सतर्क हुन र हुनका लागि प्रहरीले गरेको आग्रहका बारेमा पनि कार्यक्रममा प्रस्तुति रहनेछ। यसै गरी अब लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चलिरहँदा आजदेखि आजदेखि सुरु हुँदा बालबालिकालाई सम्मानजनक पार्टनर हुन चाहिँ कसरी मद्दत गर्ने भन्ने बारेमा पनि कार्यक्रममा कुराकानी गर्नेछौँ। अब अन्तिमतिर त गीत सङ्गीतबाट मनोरञ्जन लिनु परि नै हाल्यो, र कार्यक्रमका बारेमा केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने चाहिँ हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ, र एसएमएस गर्ने नम्बर चाहिँ भनिहाल्छु, र मङ्गलबारको प्रत्यक्ष प्रसारणमा प्राप्त भएका एसएमएसहरू चाहिँ हामीले पढेर पनि सुनाउनेछौँ। त्यसबाहेक प्राप्त भएका एसएमएसहरूलाई चाहिँ हामी अर्को कार्यक्रममा पनि सुनाउनेछ। नम्बर सजिलो छ, यहाँले टिपिसक्नु भएको छैन अथवा सेभ गर्नुभएको छैन भने चाहिँ सेभ पनि गर्न सक्नुहुन्छ, कतै कलम छ भने टिपेर पनि राख्न सक्नुहुनेछ। नम्बर चाहिँ 0439799767 रहेको छ। नम्बर पुनः एकपटक टिप्नु होला, 0439799767 अङ्ग्रेजीमा एकचोटि भनौँ, 4397997679 चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ। यो बाहेक हामीसँग सम्पर्क गर्नको लागि चाहिँ सोसल मिडियामा अब फेसबुकमा, एक्समा र इन्स्टाग्राममा पनि हामी उपलब्ध छौँ। त्यहाँ चाहिँ हामी एसपिएस नेपालीको नाममा रहेकाले तपाईँहरूले खोजेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, अथवा फेसबुक, एक्स र इन्स्टाग्राममा हामीलाई लाइक अथवा फलो पनि गर्न सक्नुहुनेछ। हुनेछ। यो सँगै हामी चाहिँ युट्युबमा पनि रहेका छौँ। युट्युबमा चाहिँ यहाँले हामीलाई एसपिएस साउथ एसियनको नाममा पाउनुहुनेछ, जहाँ चाहिँ अब हाम्रा श्रोता अनि दर्शकहरूले चाहिँ पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुनेछ। अब श्रोतामित, यति धेरै जानकारी दिइसकेपछि अब कार्यक्रमलाई अगाडि बढाएर अगाडि बढाउने अनुमति चाहन्छु र पहिलो प्रस्तुति स्वरूप चाहिँ यस हप्ता अस्ट्रेलियामा घटेका प्रमुख समाचारहरू सुन्नतर्फ लागौँ। सहकर्मी त्रिनिता रिसालबाट।
धन्यवाद कृष्णजी। नमस्ते, म दिनिता रिसाल र एसबीएस नेपालीमा अब पालो भएको छ गत सात दिनका प्रमुख अस्ट्रेलियन समाचारको। मुख्य घटनाहरूमा G20 सम्मेलनका लागि प्रधानमन्त्री एन्थनी अल्बनिजी पुगे साउथ अफ्रिका, साइक्लोन फिना पछि नर्दर्न टेरिटरीमा हजारौं बासिन्दाहरू बिजुली विहीन र आउँदो रग्बी लीग विश्वकपको तालिका सार्वजनिक। समाचार विस्तारमा। यही सप्ताहन्त नोभेम्बर 22-23 भएको G20 सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री एन्थनी अल्बनिजी साउथ अफ्रिकाको जोहानसबर्ग पुगेका थिए। जलवायु सम्बन्धी विपद, न्यून आय भएका देशहरूका लागि ऋण सम्बन्धी राहत, ऊर्जा रूपान्तरणका लागि आवश्यक वित्तीय सहयोग र खनिजको बढ़दो विश्वव्यापी मागबाट उत्पादक देशहरूले कसरी लाभ उठाउन सक्छन् भन्ने विषयहरू प्रमुख एजेण्डामा थिए। आफ्ना G20 साझेदारहरूसँग सहकार्य गर्नु अस्ट्रेलियाको लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री अल्बनिजीको भनाइ छ।
The G20 is such an important gathering. It's the most important gathering for which Australia is a member. It represents 85% of the global economy, 75% of global trade, and in addition to participating in the forums of the G20, I'll have important bilateral meetings with our trading partners.
उता विदेश मामिला मन्त्री पेनी वाङ भने 16 अस्ट्रेलिया भारत विदेश मन्त्रीहरूको वार्ता अस्ट्रेलिया इण्डिया फरेन मिनिस्टर्स फ्रेमवर्क डायलगको लागि भारत पुगेकी थिइन्, जहाँ उनले आफ्ना भारतीय समकक्षी डाक्टर एस जयशंकरसँग साइबर र रणनीतिक प्रविधि, व्यापार, समुद्री सुरक्षा, खेलकुद लगायतका विषयमा छलफल गरेको र यी क्षेत्रमा दुई देशबीचको सम्बन्ध विस्तार गर्ने बताएकी छिन्। अब लागौं नर्दर्न टेरिटरीतिर, जहाँ साइक्लोन फिनाबाट प्रभावित हजारौं घरहरू बिजुली बिना रहन बाध्य भएका छन्। केही विद्यालयहरू बन्द गरिएका छन् तर कोही गम्भीर रूपमा घाइते भने नभएको बताइएको छ। गत सप्ताहन्त क्याटेगोरी 3 वर्गीकृत चक्रवात फिना टीवी आइल्यान्ड्स र डार्विन हुँदै जाँदा विनाशकारी आँधीबेरीका साथै भारी वर्षाको रिपोर्ट गरिएको थियो। यो समाचार तयार पारेको समयसम्म करिब 5,000 घर तथा व्यवसायहरूमा बिजुली पुनस्थापन गरिएको तर लगभग 14,000 बासिन्दाहरू भने बत्तीको पर्खाइमा रहेको बताइएको छ। धैर्यताका लागि मानिसहरूलाई धन्यवाद दिँदै प्रदेशकी मुख्यमन्त्री लिया फिनोकियारो,
I also thank them for their patience over the coming days where we will still experience thousands of people without power. And lastly, to our emergency services and all of the teams across the top end who are doing the most incredible job getting people back to their normal lives. Thank you so very much. You are the unsung heroes in this. You are the people getting the territory back to business.
प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि डिजास्टर रिकभरी फण्डिङ र व्यक्तिगत सहायताका भुक्तानी उपलब्ध रहेको बताइएको छ र यसका साथै वेस्टर्न अस्ट्रेलियाको उत्तरी क्षेत्रका बासिन्दाहरूलाई पनि हावाहुरी र भारी वर्षाको लागि तयार रहन आह्वान गरिएको छ। अस्ट्रेलियामा आउँदो डिसेम्बर 10 16 वर्षभन्दा कम उमेर समूहका लागि शुरू हुने भनिएको सोशल मीडिया ब्यानको तयारी स्वरूप चाँडै नै स्न्यापच्याटले बालबालिका र किशोर किशोरीहरूलाई आफ्नो डेटा सकेसम्म छिटो डाउनलोड गर्न आग्रह गर्ने जनाएको छ। प्रयोगकर्ताहरूलाई यही हप्तादेखि एप, इमेल वा एसएमएस मार्फत जानकारी दिने स्न्यापच्याटले बताएको हो। सोशल मीडिया ब्यान लागू भएपछि त्यसको उल्लंघन गर्ने कम्पनीहरूले 4,90,00,000 डलरसम्मको जरिमाना तिर्नुपर्ने बताइएको छ। अहिलेसम्म इन्स्टाग्राम, फेसबुक, किक, रेडिट, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स र युट्युब गरी 10 प्लेटफर्महरूमा प्रतिबन्ध जारी हुँदैछ। अब खेलकुद. सन् 2026 हुने रग्बी लीग वर्ल्ड कपको खेल तालिका सार्वजनिक भएको छ. अस्ट्रेलिया, न्यूजील्याण्ड र पापुआ न्युगिनीले संयुक्त रूपमा आयोजना गर्ने उक्त प्रतियोगितामा 10 पुरूष, 8 महिला र 8 व्हीलचेयरमा खेल्ने खेलाडीका टोलीहरू रहेका छन्. च्यानल 7 सँगको कुराकानीमा उत्साह व्यक्त गर्दै अस्ट्रेलियाको पुरूषतर्फको राष्ट्रिय टोली क्याङ्गरूसका प्रशिक्षक केविन वाल्टर्स.
So many contenders, unlike previous World Cups where Australia, New Zealand and England have been three big teams, with the emergence of the Pacifica nations, it opens up a whole lot of avenues for these teams to progress through, play some good football in the opening rounds and then through to finals.
हस्त श्रोताहरू, यसका साथ SBS नेपालीमा गत 7 दिनका अस्ट्रेलियाका प्रमुख घटनाहरू यति नै. र श्रोताहरू, यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यो सामग्री SBS नेपाली पडकास्टमा पहिलो पटक सोमबार नोभेम्बर 24 प्रकाशित भएको हो. थप अध्यावधिक जानकारीका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस् वा आफ्नो फोनमा हाम्रो निशुल्क SBS अडियो एप डाउनलोड गरी SBS नेपाली पडकास्टलाई फलो गर्नुहोला.
सोशलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
श्रोताबन्ध रिपोर्टमा भने जस्तै थप समाचार र अध्यावधिक जानकारीका लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima यहाँहरू जान सक्नुहुनेछ. धन्यवाद दिन्ताजी. र अब चाहिँ फेरि SBS नेपाली कार्यक्रममा पालो भएको अस्ट्रेलियाको मौसम सम्बन्धी जानकारी दिने संस्था POAM ब्युरो अफ मेट्रोलोजीको वेबसाइटको डिजाइनमा आएको परिवर्तन र यसको लागतका बारेमा कुरा गर्ने र अस्ट्रेलियाको मौसम विज्ञान सम्बन्धी संस्थाको वेबसाइट तपाईँले पछिल्लो समय हेर्नुभएको छ भने चाहिँ यसमा केही परिवर्तनहरू देख्न सक्नुहुन्छ. र यो परिवर्तनका लागि करिब करिब 99 करोड 60 लाख डलर भन्दा बढी खर्च भएपछि सरकारी मन्त्री र विपक्षी दुवै तर्फबाट चाहिँ आलोचना भइरहेको छ. र संघीय वातावरण मन्त्री मरे वाटले वेबसाइटमा भएको खर्चका विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् भने नेसनल्सका नेता डेभिड लिटल प्राउडले समेत अत्याधिक लागतले एजेन्सीमाथिको विश्वास कमजोर बनाउने बताएका छन्. यस सम्बन्धी थप रिपोर्ट र जानकारी सुन्न तर्फ लागौँ. अब POAM को नयाँ रूपरेखासहितको वेबसाइटमा 9 करोड 60 लाख अस्ट्रेलियन डलर खर्च भएपछि यो विवादमा तानिएको छ. नयाँ वेबसाइटमाथि आम जनता र राजनीतिक कर्मीको समेत आलोचना भएको छ. प्रयोगकर्ताहरूका लागि सहज बनाउनका लागि परिवर्तन गरिएको संस्थाको भनाइ छ. BOM का नयाँ कार्यकारी प्रमुख डाक्टर स्टुअर्ट मेन्सिनले वेबसाइटको लागत पहिले उल्लेख गरेको भन्दा बढी लागेको बताए. संघीय वातावरण मन्त्री मरे वाटले भने आफू उक्त लागतबाट खुसी नभएको ABC सँगको कुराकानीमा प्रतिक्रिया दिएका छन्.
The bomb has got some explaining to do about that. We do have a new CEO of the bomb who only started 2 weeks ago after this all occurred. I met with him on his very first day. I've met with him since, so twice in his first fortnight, and made very clear to him that I want him to get on top of the issues around the website, not just continue making changes to make it more usable, but get on top of how we got to this situation in the first place.
कार्यकारी प्रमुख डाक्टर मिन्सिन भने उक्त रकम वेबसाइटको पुनर्निर्माण, जाँच र डेटाको सुरक्षाका लागि खर्च भएको बताउँछन्. रिडिजाइन खर्च 41 लाख अस्ट्रेलियन डलर, वेबसाइट बनाउन 7 करोड 90 लाख डलर र 1 करोड 26 लाख डलर जाँच र सुरक्षाका लागि खर्च भएको बताइन्छ. मन्त्री वाटले भने ब्युरोले पुनर्डिजाइनको कुरालाई गम्भीरताका साथ लिएको कुरामा खुसी व्यक्त गरे पनि वेबसाइटको लागतलाई कसरी निर्धारण गरियो भन्ने बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन्. वेबसाइटलाई पैसाको बर्बादी भन्नु अघि मेन्सिनको प्रतिक्रिया पर्खिरहेको मन्त्री वाटको भनाइ छ.
What the bomb had said to me was that there were other elements of the website design that did increase the costs. I don't think that I was aware of that total cost of $96 million. I certainly knew that it was more than four, and my recollection is that there were media reports at the time that said that the $4 million related to just the website design, but there was a lot of back of house activity that had costed more. But I understand that people are very concerned about that amount of money, and that's why I've asked the new CEO to get on top of what occurred.
यता नेसनल्सका नेता डेभिड लिटल प्राउड भने ब्युरोभित्रको सांस्कृतिक समस्या सम्बोधन गर्न आवश्यक रहेको बताउँछन्.
They have a business model of fail and ask the taxpayer for more money. We've seen that over the last couple of years. They told everybody, every farmer, that there was going to be a catastrophic El Nino event. Farmers went off, sold all their livestock, lightened it, flooded the market, dropped the price. Lo and behold, it continued to rain and they couldn't afford to get back into the market. I've seen cyclones in North Queensland where they forgot to warn people that after the cyclone might be a rain depression. And we've seen floods where people haven't been prepared. Someone's having a lend of the Australian taxpayer. The bomb's been complicit in allowing this to happen, and there needs to be a consequence. You will not change culture in the Bureau of Meteorology unless there is a consequence, and the Minister has been silent on this.
च्यानल सेभेनसँगको अन्तर्वार्ताका क्रममा सामाजिक सेवा सम्बन्धी मन्त्री टानिया प्लिस पर्सेकलाई एउटा वेबसाइट निर्माणका लागि एउटा सानो आइल्यान्ड देशको जीडीपी नै खर्च गर्नु कतिको उचित हो भनेर प्रश्न गरिएको थियो. उनले यसको जवाफमा यसअघिका प्रमुखको नेतृत्वमा वेबसाइट जोखिममा रहेको र यसले अस्ट्रेलियनहरूलाई असुरक्षित बनाएको बताएकी थिइन्. तर यसको लागतमा भने समस्या रहेको मन्त्री प्लिस पर्सेकले स्वीकार गरेकी छिन्.
The reason that the whole of the back end of the computer system has had to be rebuilt is because the previous government had information that it was very vulnerable to attack. Now, you can imagine a cyber attack that takes out all of our weather information as the storm's approaching. Like, that is a very serious risk to Australian safety. And the previous government began to act on it. The fact that it has gone over budget and has been the functionality of it is not good is something that the new CEO has to get to the bottom of. He's been there for a week.
र श्रोतामिन, ब्युरो अफ मेट्रोलोजीको वेबसाइटको डिजाइनमा आएको परिवर्तन र यसको लागतले गर्दाखेरि पछिल्लो समय अब सरकारी मन्त्री र विपक्षी दुवैबाट आलोचना भइरहेको विषयका बारेमा यो रिपोर्ट थियो. र यो रिपोर्ट चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर पनि यहाँले सुन्न सक्नुहुन्छ. र आफू अनुकूल अन्य बेला सुन्नको लागि र हाम्रो रेडियोमा प्रस्तुत भएका आधा मात्रै प्रस्तुत भएका अथवा चाहिँ प्रस्तुतै नभएका सामग्रीहरू सुन्न चाहनुहुन्छ भने चाहिँ एसपिएसको अडियो एप निशुल्क प्राप्त हुने अडियो एप चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ. त्यसमा गएर नेपालीलाई फलो गर्नुभयो भने चाहिँ हाम्रा सामग्रीहरू उपलब्ध हुनेछन्. साथै अब अघि भने जस्तै हामी युट्युबमा पनि रहेको जानकारी गराउन चाहन्छौँ. एसपिएस साउथ एसियनमा जानुभयो भने चाहिँ यहाँहरूले विशेष पोडकास्टहरूको आनन्द पनि लिन सक्नुहुनेछ. र श्रोताबिन, त्यति जानकारी दिँदा दिँदै अब कार्यक्रममा पहिलो ब्रेक लिने बेला भइसकेको छ. ब्रेक पछाडि चाहिँ हामीसँग नेपालसँग सम्बन्धित रहेकै सामग्रीहरू छन् अनि थुप्रै सामग्रीहरू पनि कार्यक्रममा छन्. अन्तिमसम्म सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा लिएको छु. अहिलेलाई कार्यक्रममा पहिलो ब्रेक लिनतर्फ लागौ.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ.
स्वागत छ श्रोताबिन्द, एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ. म कृष्ण पोखरेल तपाईँको साथमा रहेको छु. भर्खरै कार्यक्रम सुन्न सुरु गर्नुभएको हो भने हाम्रा बारेमा र कार्यक्रमको बारेमा थोरै अलिकति बताइहालौँ. हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसपिएस नेपालीको यो रेडियो कार्यक्रम चाहिँ यहाँले बिहिबार र आइतबार एसपिएस रेडियो 2 अपराह 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत सुन्न सक्नुहुनेछ. र हामीलाई डिजिटल रेडियोमा चाहिँ एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसपिएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. यसै गरी हामी चाहिँ एसपिएस अन डिमान्डमा पनि उपस्थित छौँ भने हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ. एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो. श्रोताबिन्द, अब चाहिँ कार्यक्रममा यसभन्दा अघिको हप्ता प्रसारण भएको एउटा विषयवस्तु यहाँहरू माझ राख्न चाहन्छु. मेलबर्नका बासिन्दा चाहिँ राजु अधिकारी सन् 2025 सर जन मनास अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन् र कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन CSIRO एक वैज्ञानिक रहेका अधिकारी. आफ्नो करिब 3 दशकभन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन् र सिटी अफ मनासले प्रदान गरेको उक्त पुरस्कार चाहिँ अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियता बारेमा एसपिएस नेपालीसँग उनले गरेको यो कुराकानीको छोटो अंश आजको कार्यक्रममा हामी राख्दैछौँ. र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको समर्थन वा विरोध भने छैन.
नेपाली कम्युनिटी अझै धेरै पछाडि छ. हामी चाहिँ छुट्टोपुट्टो कहिले कहिले रिकग्निसन हामीले पाउँछौँ, तर यस्तो एवार्ड सेरिमनीहरूमा जाँदाखेर चाहिँ धेरै तर चाहिँ एसियन कम्युनिटीको रिप्रेजेन्टेसनमा हेर्ने हो भने हाम्रो चाहिँ त्यति स्ट्रङ देखिँदैन.
तर त्यही पनि अब बल्ल अहिले आएर 2-3 decades पछि नेपालीहरूले पनि अब कुनै पनि चाहे त्यो भिएमसीको एवार्ड्स होस् चाहे कुनै पनि काउन्सिलको एवार्ड्सहरू हो त्यसमा चाहिँ नेपालीको नाम आउने देखिन्छ त्यसले गर्दाखेरि हामीले इनरोड त बनाएका छौँ तर चाहिँ हाम्रो अझै पनि त्यति ठुलो रिकग्निसन अरू कम्युनिटीको उसमा दाँजोमा त्यति देखिन्न
त्यसको कारण चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई अब तपाईँ आफू हुनुहुन्छ एकजना होइन अनि अब अरू मान्छेहरू पनि हुनुहुन्छ समुदायबाट यसरी सम्मानित हुने अब समुदायको लागि गर्वको कुरा हो अवश्य पनि तर धेरैजना नहुनुको कारण चाहिँ के होला अब त्यो बिउ रोपेर बोट चाहिँ नउम्रेको हो कि नहुर्केको हो कि के लाग्छ तपाईँलाई
त्यसमा धेरै पक्षहरू छ जस्तो अब अरू कम्युनिटीहरू हामीभन्दा धेरै अगाडि आएका पनि थिए र उनीहरूले यो काल कम्युनिटी मल्टिकल्चरलिजममा उनीहरूको चाहिँ रिकग्निसन पहिलेबाट कन्ट्रिब्युसन पनि पहिलेबाट थियो हामी जब आयौँ यहाँ 2-3 decades अगाडि त्यतिखेर हामी त सुरुको फेजमा फर्स्ट 10 years त हामी स्ट्रगलमै थियौँ अब अहिले आएर अहिलेको जेनेरेसनले अब हाम्रो लेभलमा चाहिँ अलिकति हामीले चाहिँ मोर टाइम कम्युनिटीलाई दिने गरेछौँ र हाम्रो संस्थाहरू पनि बढ्दै गएको छ र हाम्रो संस्थाले पनि यो मल्टिकल्चरलिजममा आफ्नो कन्ट्रिब्युसन आफ्नो आइडेन्टिटी कसरी लिङ्क गर्ने हामीले चाहिँ कसरी रिकग्नाइज गर्ने भन्ने त्यो थिङ्किङ पनि आएको छ
र सदामिन हुने थिए मेलबर्न बासिन्दा राजु अधिकारी सन् 2025 सर जन मोनास अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका थिए र सहकर्मी तिनिता रिसालले उहाँसँग गर्नुभएको कुराकानीको छोटो अंश थियो र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थनमा विरोध छैन र यो पुरा कुराकानी चाहिँ यहाँहरूले हाम्रो वेबसाइट sbs.com.au/nepali गएर पनि सुन्न सक्नुहुनेछ
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
र श्रोताबिन अब चाहिँ पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यस हप्ताका नेपाल सम्बन्धी प्रमुख समाचारहरू सुन्ने
आगामी मार्च महिनामा हुने भनिएको प्रतिनिधि सभाको चुनावको लागि 8,37,094 नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ मतदाता नामावलीमा नाम दर्ता गर्न समय लाग्ने भएपछि सरकारले राष्ट्रिय परिचय पत्रको विवरण मार्फत अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरेको थियो आयोगका अनुसार यस व्यवस्था मार्फत 4,92,180 मतदाता थपिएका छन् मतदाता नामावलीको दर्ताको समय शुक्रबार सकिएको हो विदेशमा रहेका नेपालीलाई मतदान गराउन सक्ने सम्भावनाबारे अध्ययन गर्ने जिम्मेवारी पाएको नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई 3 विकल्पसहितको प्रतिवेदन तयार पारेको छ जसमा इन्टरनेट भोटिङ हुलाक मार्फत सूचना प्रविधि प्रयोग गरी मतदान गर्ने र विदेशस्थित कूटनीतिक नियोगमा भौतिक रूपमा उपस्थित भई मतदान गर्न सकिने विकल्पहरू रहेका छन् प्रतिवेदनमा प्रतिष्ठानले इन्टरनेट भोटिङ सबैभन्दा सरल किफायती पारदर्शी र सुरक्षित विकल्प रहेको उल्लेख गरेको छ विदेशमा रहेका नेपालीलाई मतदान गराउनका लागि निर्वाचन सम्बन्धी करिब 5 विद्यमान ऐनहरूलाई संशोधन गर्नुपर्ने पनि प्रतिष्ठानले औल्याएको छ निर्वाचनकै अर्को प्रसङ्गमा मजदुरहरूले आगामी मार्चमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्यथलोबाटै मतदान गर्न पाउनुपर्ने व्यवस्थाको माग गरेका छन् हाल मतदाता नामावली रहेको स्थायी ठेगानाबाट मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ सोही कारण मतदान गर्ने अधिकार प्रयोग गर्न नपाएको भन्दै विभिन्न श्रमिकहरूका सङ्घ संगठनले मताधिकारको माग निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी समक्ष राखेका छन् राहदानी अभावको समस्या हालका लागि हल गर्न सरकारले पुरानै आपूर्तिकर्ता कम्पनीसँग राहदानी खरिद गर्ने निर्णय गरेको छ शुक्रबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए
नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि 7,00,000 थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ
नयाँ कम्पनीले राहदानी उपलब्ध गराउने भनिएको समय अवधि भन्दा अघि नै राहदानी अभाव हुन सक्ने देखिएपछि हाल विभागले अत्यावश्यक पर्ने बाहेकका सेवाग्राहीहरूलाई राहदानीका लागि आवेदन नगर्न आग्रह गरेको छ सरकारले 2 जर्मन कम्पनीसँग आगामी मार्चदेखि राहदानी छपाउने सम्झौता गरेको छ बाराको सिमरामा बुधबार हुने भनिएको नेकपा एमालेको पूर्व निर्धारित कार्यक्रममा बाधा पुग्ने गरी स्थानीय युवाहरूले अवरोध गरेपछि स्थिति तनावपूर्ण रह्यो। नेकपा एमालेको भातृ संगठन युवा संघले आयोजना गर्न लागेको मधेस जागरण सभालाई सम्बोधन गर्नका लागि नेताहरू काठमाडौँबाट सिमरासम्म हवाई मार्गबाट जाँदै थिए। त्यहाँबाट उनीहरू परवानीपुर जाने बताइएको थियो। तर नेताहरू काठमाडौँबाट उड्नु अघि नै बुधबार सिमरामा झडप भयो र स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाइएको थियो। जैनजीले सिमरा चोकमा भएको झडपमा संलग्न 6 विरुद्ध जाहेरी दिएका थिए। आरोपीहरू पक्राउ नपरेको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर असन्तुष्टि व्यक्त गरेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने उक्त घटनाप्रति असन्तुष्टि जनाएका छन्। असन्तुष्टि व्यक्त गर्दै उनले भने,
युवा भेला गर्नलाई नदिन जेनजीका नाममा माओवादी, राष्ट्रपा, राप्रपा लगायतका हिन्दूवादी बनिएका विभिन्न खालका अवांछित तत्त्वहरूले हमला गरे। अरूको आवागमनमा, अरूको शान्तिपूर्ण सभामा कसैले दखल दिन मिल्छ?
नेकपा एमाले प्रतिनिधि सभा बिउताउने निर्णय समेत गरेको छ। विघटित प्रतिनिधि सभा बिउताउनका लागि कानुनी बाटो लिने उक्त दलले निर्णय गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले चाहिँ संसद पुनर्स्थापनाको अडान लिए देश दुर्घटनामा जान सक्ने बताएकी छन्। निर्वाचनको वातावरण बनाउनका लागि गरिएको सर्वदलीय बैठकमा उनले यस्तो बताएकी हुन्। ह्युमन राइट्स वाचले जेनजी प्रदर्शनमा बल प्रयोगमा संलग्न सुरक्षा निकाय र राजनीतिक पात्रहरूलाई जवाफदेही बनाउन सुझाव दिएको छ। आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा प्रदर्शनको पहिलो दिन प्रहरीले 3 जथाभावी गोली प्रहार गरेको उल्लेख गरिएको छ। राज्यबाट भएको व्यापक दमनपछि अर्को दिन मानिस सडकमा उत्रिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। वसन्तपुर स्थित कुमारी घरबाट विक्रम सम्बत 2056 सालमा चोरी भएको एउटा तोरण पुनः कुमारी घरमा ल्याइएको छ। चोरी भएको तोरण बेलायत पुगेको र लन्डन स्थित बाराकाट ग्यालरीमा भेटिएको थियो। उक्त तोरण 2 अघि नेपाल फर्काइएर छाउनी स्थित राष्ट्रिय संग्रहालयमा राखिएको थियो। यससाथै विभिन्न प्रक्रिया पूरा गरेर उक्त तोरण 26 वर्षपछि अन्तत बाजागाजा सहित कुमारी घर पुगेको हो। जारी नेपाल प्रिमियर लिग एनपिएलमा सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले 8 भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई अनलाइन ब्याटिङमा संलग्न भएको बारे थप अनुसन्धानका लागि आइतबार पक्राउ गरेको जनाएको छ। एनपिएलकै अर्को प्रसङ्गमा स्तरोन्नति भएको किर्तिपुर रङ्गशालामा एनपिएल खेल्दा नेपाली खेलाडीहरूले खुसी व्यक्त गरेका छन्। गत साता सुरु भएको एनपिएलमा दिनको 2 सञ्चालन हुने गरेका छन्, जसमा दोस्रो खेल फ्लड लाइटमा खेलाइएको छ। त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा फ्लड लाइटमा खेल्दाको अनुभव सुनाउँदै राष्ट्रिय टिमका सदस्य एवं एनपिएलका लागि कर्णाली याक्सका कप्तान सोमपाल कामीले भने,
एक दुईचोटि हेर्दाखेरि चाहिँ टिउ होइन कि जस्तो लाग्छ, होइन किनकि रुखैको बिचमा बस्ने बानी र अहिले चाहिँ देउस एकदमै राम्रो फिल भइरहेको छ र मलाई लाग्छ 1-2 अझै लाग्छ हामीलाई युज हुनलाई कि यो हाम्रै ग्राउन्ड हो भनेर।
नेपाल पहिलो दृष्टिविहीन महिला T20 विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता भएको छ। फाइनल खेल श्रीलङ्काको कोलम्बोमा नेपाल र भारत बीच भएको थियो। पहिलो ब्याटिङ गरेको नेपालले 114 रन बनाएको थियो। भारतले 3 क्षतिमा उक्त रन प्राप्त गरेको थियो। प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिकाले सहभागिता जनाएका थिए। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
श्रोता, यो थियो नेपाल सम्बन्धी समाचार र अध्यावधिक समाचारका लागि चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima यहाँहरू जान सक्नुहुनेछ। र कार्यक्रममा अब चाहिँ अर्को एउटा व्यापारिक विश्रामको बेला भएको छ। त्यो विश्राममा जानुभन्दा अगाडि चाहिँ मङ्गलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको श्रोताहरूले हामीलाई एसएमएस पनि पठाउन सक्नुहुनेछ, अथवा अन्य बेला पनि क्याचअप रेडियो सुनिरहनु भएको छ भने पनि कार्यक्रमका बारेमा केही प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने चाहिँ हामीलाई एसएमएस गर्ने नम्बर एकचोटि भन्न चाहन्छु। नम्बर चाहिँ 04 भनौँ, पहिला सजिलो हुन्छ, 04397997677 चाहिँ हाम्रो हामीलाई एसएमएस गर्ने नम्बर रहेको छ, 0439799767। र पहिला अब हामीलाई सोसल मिडियामा पनि फेसबुक एक्स र इन्स्टाग्राम मार्फत पनि हामीलाई सन्देश पठाउन सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। त्यहाँ चाहिँ हामी एसपिएस नेपालीको नाममा रहेका छौँ र एसपिएस साउथ एसियनको नाममा चाहिँ हामी युट्युबमा छौँ, जहाँ चाहिँ हाम्रा श्रोता अनि दर्शकहरूले पोडकास्ट र विशेष भिडियोहरूको आनन्द लिन सक्नुहुनेछ। यति जानकारी दिँदै अब कार्यक्रममा अर्को एउटा व्यापारिक विश्रामको बेला भएको छ। यस पछाडि हामी थुप्रै सामग्रीहरू प्रस्तुत गर्नेछौँ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिलेलाई ब्रेक लिनुतर्फ लागौँ।
SBS Radio.
पुनः स्वागत छ श्रोताबिन्द। एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ। म कृष्ण पोखरेल तपाईँहरूको साथमा रहेको छु र भर्खरै कार्यक्रम सुन्न सुरु गर्नुभएको हो, भर्खरै रेडियो अन गर्नुभएको हो र नेपाली कार्यक्रम कहाँबाट प्रसारण भइरहेको छ भने लागिरहेको छ भने हाम्रो कार्यक्रमको बारेमा अलिकति बताइहालौँ। र यो कार्यक्रम चाहिँ हरेक बिहिबार र मङ्गलबार दिउँसो 2 बजे एसबिएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने गर्दछ र यहाँले कार्यक्रमलाई बिहिबार र आइतबारको दिन एसबिएस रेडियो 2 पनि अपरान्न 4 बजेदेखि 5 बजेसम्म पुनर्प्रसारण मार्फत सुन्न सक्नुहुनेछ। र हामीलाई चाहिँ डिजिटल रेडियोमा चाहिँ एसपिएस साउथ एसियनमा तपाईँको डिजिटल टिभीको च्यानल नम्बर 305 अथवा चाहिँ एसपिएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसपिएस अन डिमान्डमा गएर अथवा चाहिँ हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसपिएस साउथ एसियन चाहिँ अस्ट्रेलियामा 24 घन्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल पनि हो। सुधाबिन्द, अब चाहिँ अलिकति स्वास्थ्य सम्बन्धी कुरालाई जोड्नतर्फ लागौँ र बालबालिकाहरूको स्वास्थ्य समस्या अस्ट्रेलियामा र अभिभावकहरूले ध्यान दिनुपर्ने कुराका बारेमा कुराकानी गरौँ। र मौसम परिवर्तन हुने समय रहेकाले पनि अस्ट्रेलियामा बस्ने बालबालिकामा प्रायः सिजनल इन्फेक्सन, फ्लू जस्ता स्वास्थ्य समस्या देखिने गरेको बताइन्छ। यसबाहेक नेपाली समुदायका बालबालिकाहरूमा चाहिँ दम, अटिजम, स्पिच डिले जस्ता समस्याहरू पनि देखिने गरेको सिडनी स्थित एक जिपी प्रवीण पाठक बताउँछन्। बालबालिकाहरूमा प्रायः देखिने स्वास्थ्य समस्याहरू के हुन् र ससाना बालबालिका घरमा भएका अभिभावकहरूले चाहिँ गर्नुपर्ने सुरक्षित व्यवहारका बारेमा पाठकसँग एसपिएस नेपालीले गरेको कुराकानी अब कार्यक्रममा प्रस्तुत गर्दैछौँ। तर हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध छैन। यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि चाहिँ आफ्नो चिकित्सकलाई यहाँले सम्पर्क
नर्मली अफकोर्स यहाँ धेरै जस्तो देखिने भनेको सिजनल इन्फेक्सनहरू, जस्तै अब जाडोतिर भयो भने, तर अहिले जाडो मात्रै होइन, गर्मी पनि देखिरहेको छ, फ्लू सम्बन्धी, इन्फ्लुएन्जा सम्बन्धी होइन, अनि भाइरल इन्फेक्सनहरू सम्बन्धी, भाइरसहरू सम्बन्धीहरू धेरै देखिन्छ, तिनीहरू कमनली नै हुन्छ। अनि अरू त अब इन्डिभिजुअल हेरी हेरी फरक पर्छ, कसैमा डेभलपमेन्टल इस्युजहरू अलिअलि त्यो तिनीहरू इस्युहरू बढी आउँछ तिनीहरूको।
यो कुराहरूबाट बस्नको लागि विशेष गरी यो मौसम परिवर्तन हुने टाइममा चाहिँ बच्चाहरूको लागि अलिक अलिकति सुरक्षित वातावरण बनाउनको लागि के गर्न सकिन्छ होला?
मेन त अब त्यही भाइरल इन्फेक्सनहरूको लागि त हाइजिन नै होइन, ह्यान्ड हाइजिन, अनि त्यसपछि त्यो स्निजिङ गर्दाखेरि टिस्यू युज गर्ने, अलिकति आइसोलेट गर्ने, तिनीहरू सबै हुन्। एकदम खराब बिमारी ऱ्यासेसहरू आएको छ भने चाहिँ त्यो अरूसँग कन्ट्याक्ट अभोइड गर्ने, जबसम्म ठिक हुँदैन हो, ती कुराहरू भेरी इम्पोर्टेन्ट छ। अब हुन त अब लागि नै हाल्छ, त्यसरी नै हाउ दे डेभलप द इम्युनिटी पनि हो। तर मोस्ट अफ द टाइम स्मुथली जान्छ, केही प्रब्लम हुँदैन, तर कहिले काहीँ चाहिँ कन्सर्न हुनसक्छ, बिग्रिएर जान सक्ने चान्सेस हुन्छ। त्यसले गर्दा कुनै सिम्टम्स भए पनि एकचोटि गरेर देखाएर अनि त्यसपछि त्यस अनुसारले फलोअप गर्नलाई एडभाइस गरिन्छ। त्यो चाहिँ यो नर्मल हेल्दी बच्चामा, तर कसै कसैमा अरू क्रोनिक कन्डिसनहरू हुन्छ, जस्तै आजमा पनि कमन नै हुन्छ बच्चाहरूमा होइन, आजमाको बच्चाहरूलाई चाहिँ इन्फेक्सनहरू भयो भने चाहिँ तुरुन्तै देखाउनु होला, ताकि किनभने त्यसले आजमा या अरू क्रोनिक कन्डिसनहरू जुन हुन्छ त्यसलाई बिगार्न सक्ने चान्सेसहरू हुन्छ। सो बी इन टच विथ आफ्नो लोकल डक्टरसँग, अनि अफकोर्स हाइजिन इज भेरी इम्पोर्टेन्ट, तिनीहरू मास्क लाउने, अब ह्यान्ड हाइजिन, ह्यान्ड वास इनर्स भेरी इम्पोर्टेन्ट छ।
दुवैजना प्यारेन्ट्सले काम गर्नुहुन्छ भने, बच्चा बच्ची बिरामी भयो भने अथवा स्कुलमा पठाइरहेको बेलामा भने कहिलेकाहीँ इमिडिएटली आएर पिक अप गर भनेर भन्न सक्छ त्यो अवस्थामा अब म्यानेज गरेर जानुहुन्छ. अब भनौँ न कति प्यारेन्ट्सहरूले चाहिँ एक दुई दिन अब रुगाखोकी लाग्यो भने एक दुई दिनमा सन्चो हुन्छ भन्ने हिसाबले पनि डक्टरकोमा नलैजाने पनि हुनसक्छ. त्यस्तो अवस्थामा कुन अवस्था भयो भने चाहिँ डक्टरलाई देखाइहाल्नुपर्छ. अनि अब जस्तो रुगाखोकी सामान्य खालको स्वास्थ्य समस्या देखियो भने चाहिँ अब घरमै राखेर प्यारेन्ट्सहरूले आफै रेखदेख गर्दा ठिक हुन्छ कि डक्टरकोमा लगिहाल्यो भने चाहिँ त्यस चाँडै निको हुने सम्भावना हुन्छ?
अब मोस्ट अफ द टाइम चाहिँ यदि सिम्पल अरू केही इस्यु नभएका बच्चाहरूमा रुगा हो कि दुई तिन दिनमा ठिक हुन्छ होइन. अब तर त्यसो भन्नेमा पनि यदि क्रोनिक कन्डिसन अरू बिमारीहरू दीर्घ रोगहरू छन् भने आजमा छन् भने अरू अलि स्ट्रङ मेडिकेसन खाइरहेको छ भने तिनीहरूलाई चाहिँ देखाउने पर्छ सुरुमै देखाएको राम्रो. अनि कसैलाई चाहिँ के हुन्छ नि यसको कम्प्लिकेसन भएको हुन्छ जस्तै अब कसै कसैलाई चाहिँ कान पाक्ने होइन त्यसपछि निमोनिया भएको या अरू भएको तिनीहरूको पहिला हिस्ट्री भएको या सानो रोगले पनि हस्पिटलमा जानु परे बच्चाहरू छन् भने तिनीहरूलाई पहिल्यै देखाएको राम्रो हो होइन. नभए चाहिँ अब माइल्ड छ केही छैन भने चाहिँ दुई तिन दिनभित्रमा ठिक भएन भने ल्याएर देखाउनु त्यो 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 चाहिँ एप्रोप्रिएट एडभाइस हुन्छ. अनि फेरि नर्मली कस्तो हुन्छ जब बच्चाहरू चाइल्डकेयर सुरु गर्छन् होइन सुरु गर्दाखेरि फर्स्ट फोर टु फाइभ मन्थ्स टु सिक्स मन्थ्स चाहिँ एकपछि अर्को उनीहरूको इन्फेक्सन आइ नै रहन्छ त्यो अनि आइ नै रहन्छ. द्याट्स क्वाइट नर्मल, द्याट्स क्वाइट नेचुरल. त्यो कस्तो हुन्छ नि त्यसरी नै उनीहरूले इम्युनिटी ग्यादर गर्ने हो होइन. तर पनि त्यसको कम्प्लिकेसन नहोस् भन्नको लागि चाहिँ देखाउनु होला ताकि त्यो नर्मल प्रोसेसमै गइरहोस् भनेर त्यो तिनीहरू चाहिँ याद गर्नुपर्छ.
नेपाली कम्युनिटीको कुरा गर्ने हो भने चाहिँ अब तपाईँ कहाँ आउने देखाउन आउने बिरामीहरू विशेष गरी बालबच्चाहरू लिएर आउनेमा के कस्तो बढी समस्या चाहिँ के भएको देखिया छ?
अब यो यही फ्लू अब यो भाइरल इन्फेक्सन सिजनल छँदैछ. त्यो बाहेक अलिकति बढी देखेको भनेको एलर्जीको बिमारीहरू बढी छन् होइन. जस्तै अब एक्जमा आस्मा यिनीहरूको बढी देखेको छ. अब सायद यो उहाँहरू नेपाल र यहाँको त्यो इन्भाइरोमेन्टको त्यो इन्भाइरोमेन्ट डिफरेन्सले गर्दा पनि होला. अनि अर्को कुरो बढी देखाएको छ भन्दा डेभलपमेन्टल डिलेका केसेसहरू हामीले बढी देख्यो. त्यो चाहिँ सिग्निफिकेन्टली अलिकति हेर्दाखेरि बढी देखाएको छ नेपाली कम्युनिटीहरूमा चाहिँ. जस्तै अब अटिजमहरू भयो, अरू स्पिच डिले, एउटा एउटा ट्रेडको डिले या ग्लोबल डेभलपमेन्टल डिलेहरूको टेन्डेन्सी चाहिँ बढी देखाएको छ. अब कस्तो हुन्छ भने अब एलर्जी कुन लेभलको छ भन्ने छ. अलिकति मात्रै एलर्जी स्लाइट एलर्जी छ भने त्यो अभोइड चाहिँ गराउनु पर्दैन होइन. किनभने अभोइड गर्यो भने होल लाइफ लङ त्यसले बडीले सिक्दैन. सो इट्स गुड टु गेट अ एक्सपोजर. तर त्यसो भन्दैमा खराब एलर्जी छ भने चाहिँ ए डक्टरको एडभाइस मान्नु होला त्यसमा होइन. तर पनि बाहिर लाँदै नलाने डे टु डे लाइफमा चाहिँ त्यो इम्प्याक्ट हुने भयो नि द्याट इज नट गुड. त्यसो हुनु हुँदैन होइन. त्यस्तै बाहिर लाने सबै चिज गर्ने बरु त्यसलाई त्यो गर्दाखेरि कसरी त्यसलाई सेफेस्ट वेमा गर्ने र त्यसलाई कसरी बचाउने भन्ने कुरा चाहिँ त्यस अनुसारले म्यानेज गर्न सकिन्छ. तर ग्रुप अभोइड गर्ने, बाहिर चिसोमा नलाने, यता होइन, लेट देम एक्सपोज, लेट देम डु द्याट वाट दे क्यान डु होइन. जति लामो जति अभोइड गर्यो त्यति नै अभोइड गर्नुपर्ने हुन्छ. तर त्यस्तो सिचुएसन लानेर ऊ गर्ने भने चाहिँ डिस्कस गर्ने क्या, ताकि डे टु डे प्रत्येक डे टु डे एक्टिभिटिज लाइफमा असर नपरोस् बिमारीले, त्यो कन्डिसनले अप्ठ्यारो नपारोस् भने त्यो चाहिँ सल्लाह गर्ने, त्यो संसारले गर्ने. लानु केही फरक पर्दैन, इट्स ओके टु गो आउट.
अन्तिममा डाक्टर साहब, अब सानो बालबच्चाहरू घरमा भएको पेरेन्ट्सहरूले चाहिँ अब कति हेल्थ सेक्टरमा काम गर्नुहुन्छ, बिरामीहरूसँग नजिक भएर छोएर आएको हुनसक्छ, अरू अरू क्षेत्रमा काम गर्नेहरू पनि धेरै हुनुहुन्छ. घरमा बालबच्चाहरू छन् भने पेरेन्ट्सले चाहिँ अप्नाउनु पर्ने सुरक्षित व्यवहार चाहिँ के कस्ता हुन सक्छन्?
अब त्यही हो, अब कामबाट अब हेल्थ सेक्टरमा काम गर्ने मान्छेहरूले अलिकति केयरफुल हुनु पर्यो होइन. अनि आउने साथ ड्रेस चेन्ज गर्ने, हाइजिनहरू विचार गर्नु पर्यो. अनि अर्को भेरी इम्पोर्टेन्ट कुरा चाहिँ भ्याक्सिनेसन. यहाँ धेरै कुराको प्रिभेन्टेबल भ्याक्सिनेसनहरू छन् होइन. बच्चालाई त दिन्छ एज अनुसार. त्यो ठुलो मान्छेहरूले पनि टाइम टु टाइम लगाइरहनु पर्ने हुन्छ, तिनीहरू लगाउने ताकि उनीहरूलाई नलिउन् दे डोन्ट बी द क्यारियर. सो कहिले काहीँ के हुन्छ नि, अब ठुलो मान्छेलाई त्यो डिजिज क्यारी गरे पनि उनीहरूलाई सिम्टम्स नहुन सक्छ, बच्चालाई सर्न सक्छ क्या. सो द्याट्स इट्स इम्पोर्टेन्ट दुवैजना पेरेन्ट्सले पनि र बच्चाले पनि भ्याक्सिन चाहिँ अप टु डेट गर्ने, फ्लू भ्याक्सिन, त्यसपछि अरू होपिङ कफरको भ्याक्सिनहरू हुन्छ होइन, तिनीहरू टाइम टु टाइम कोभिड भ्याक्सिनहरू तिनीहरू अपडेट गरेर नि यी कुराहरू केयर गर्यो भने हटाउनलाई अप्ठ्यारो हुन्छ तर कम गर्न चाहिँ जरुरी सकिन्छ.
र सदाबिन्द, हामीले यो अस्ट्रेलियामा बस्दै गर्दाखेरि बालबालिकाहरूमा स्वास्थ्य समस्या र अस्ट्रेलियामा अभिभावकहरूले चाहिँ ध्यान दिनुपर्ने कुराहरूका बारेमा गरेको कुराकानी सुन्नुभयो डक्टर पाठकसँग. र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू चाहिँ वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपिएसको समर्थन वा विरोध छैन. यस कुराकानीमा व्यक्त गरेका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन् र तपाईँका लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ. आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि चाहिँ आफ्नो चिकित्सकलाई यहाँले सम्पर्क गर्न सक्नुहुनेछ. र यो कुराकानी पनि हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा रहेको जानकारी गराउन चाहन्छु। र अब चाहिँ अर्को एउटा विषयवस्तुतर्फ लिएर जाउँ, र विशेष गरी अस्ट्रेलियाबाट चाहिँ स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाहिँ आफ्नो ब्याङ्क खाता र परिचय पत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी AFPले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले चाहिँ घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि $200-500 दिएर चाहिँ ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचय पत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको AFPले बताएको हो। र सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईँलाई आपराधिक मुद्दा, भिजा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्धसम्मको जोखिममा पुर्याउन सक्ने प्रहरीको भनाइरहेको छ। यसबारेमा विस्तृत रिपोर्ट सुनाउ सहकर्मी सुशील चालिसेबाट।
तपाईको समुदाय, तपाईको कुराकानी, SBS नेपाली।
अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो ब्याङ्क खाता र परिचय पत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन संघीय प्रहरी AFPले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि $200-500 दिई ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचय पत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको AFPले बताएको हो। केही विद्यार्थीहरूलाई ठगेको पैसाको 10% कमिसन पनि दिने भनी लोभ्याउन सक्ने प्रहरीको भनाइ छ। AFPका अनुसार यस्तो काममा संलग्न भएमा विद्यार्थीहरूको नाम आपराधिक गिरोह वा सञ्जालहरूसँग सधैँका लागि जोडिन सक्नेछ। AFPका डिटेक्टिभ सुपरिन्टेन्डेन्ट म्यारी एन्डरसनका अनुसार अपराधीहरूले यस्ता खाता र परिचय पत्र प्रयोग गरेर अस्ट्रेलियन नागरिक, विशेष गरी वृद्ध, आप्रवासी र विद्यार्थीका जीवनभरको बचत ठगी गर्छन्। उनी भन्छन् कि सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईँलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्धसम्मको जोखिममा पुर्याउन सक्छ। अपराधी समूहहरूले विद्यार्थीका बैंक खातालाई दुरूपयोग गर्दै अस्ट्रेलियाबाट लाखौं डलर बाहिर पठाइरहेका छन्। यस क्रममा आफ्नै खाता वा परिचय पत्र बिक्री गर्ने विद्यार्थी पनि मनी लन्ड्रिङ जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न मानिन सक्छन् र यस्तो कार्यमा संलग्न भएको पुष्टि भएमा कानूनी कार्यवाहीको दायरामा अन्तत विद्यार्थीहरू नै पर्न सक्ने बताउँछन्। AFPले शुरू गरेको नयाँ साइबर सचेतना अभियान योर नेम योर रेस्पोन्सिबिलिटीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो पहिचान, प्रतिष्ठा र भविष्य सुरक्षित राख्न स्मरण गराएको छ। डिटेक्टिभ सुपरिन्टेन्डेन्ट एन्डरसनका अनुसार धेरै विद्यार्थीलाई अपराधी समूहले उनीहरूको प्रयोग गरिरहेको थाहै हुँदैन।
Students often don't realize they're being exploited by organized criminals who profit from their actions. But once caught, it's the student who faces the consequences. Before leaving Australia, we urge students to close their local bank accounts, secure their digital and personal identity, and never sell or share their details with anyone. Your identity isn't just paperwork, it's your responsibility. Leaving the country doesn't erase your digital footprint. Your bank accounts, name, and identity are traceable by police around the world, and you'll still be connected to any crimes to which you are tied or responsible.
पीडित भएको अवस्थामा के गर्ने त भन्ने प्रश्नमा अस्ट्रेलियन फेडरल पुलिसको सुझाव यस्ता छन्। तुरुन्तै अपराधी संघको सम्पर्क तोड्नुहोस्, बैंकमा सम्पर्क गरी असामान्य गतिविधिको जानकारी दिनुहोस्, रिपोर्ट cyber.gov.au रिपोर्ट गर्नुहोस्, स्क्याम वाचमा सम्भावित ठगीको रिपोर्ट गरेर अघि सर्नुहोस्, पत्र दुरूपयोग भएको आशंका छ भने आईडी केयरमा सम्पर्क गर्नुहोस्, मानसिक सहयोग आवश्यक परे लाइफलाइन 1311114 वा बियोन्ड ब्लू 1300224636 सम्पर्क गर्न सकिन्छ। AFPको नेतृत्वमा रहेको साइबर अपराध सम्बन्धी समन्वय केन्द्र ज्वाइन्ट पोलिसिङ साइबर क्राइम कोअर्डिनेसन सेन्टर JPC3 क्लिक फिट अभियान सञ्चालन गर्दै आएको छ, जसले अस्ट्रेलियन नागरिकहरूलाई अनलाइन ठगीबाट बस्न र साइबर सुरक्षा अपनाउन प्रोत्साहित गर्छ। यसका लागि नागरिकहरूले नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने, मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने र अनलाइन लिंकमा क्लिक गर्नु अघि त्यसको आधिकारिकता जाँच गर्ने सुझाव दिइएको छ। AFPले सबै अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो पहिचान सुरक्षित राख्न र कुनै पनि लोभमा परेर भविष्य जोखिममा नपार्न आग्रह गरेको छ।
र श्रोताबिन्दु यो रिपोर्ट सुन्नुभयो। अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाहिँ आफ्नो ब्याङ्क खाता र परिचय पत्र अपराधीहरूलाई चाहिँ नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी एएफपीले चेतावनी जारी गरेको सम्बन्धी र तपाईँ र तपाईँले चिनेको कोही व्यक्तिले चाहिँ मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा चाहिँ सहायता सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। लाइफलाइनलाई चाहिँ 1311114 बियोन ब्रुलाई 1300224636 सम्पर्क गर्न सकिन्छ। सुसाइड कल ब्याक सर्भिसलाई 1300659467 5-25 वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन उपलब्ध छ 1800551800। आपतकालीन अवस्थामा चाहिँ यहाँले 000 अर्थात् 000 पनि फोन गर्न सक्नुहुन्छ। दुवासी सेवाका लागि चाहिँ 1314500 फोन गर्न सक्नुहुनेछ। मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामग्रीका लागि चाहिँ एसपिएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्। र श्रोता आज मङ्गलबार 25 नोभेम्बरदेखि चाहिँ लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान पनि सुरु भएको छ र डिसेम्बर 10 चल्ने उक्त अभियानमा चाहिँ यस वर्षको नारा नो एक्सक्युज फर अनलाइन अब्युज भन्ने छ। र 16 दिन नियम अभियानमा चाहिँ अन्तर्गत विभिन्न विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना हुने गर्दछन् र यसका बारेमा थप सामग्री चाहिँ हामी कार्यक्रममा पनि प्रस्तुत गर्नेछौँ। तर त्योभन्दा अगाडि यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले चाहिँ घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने चाहिँ 1800 रेस्पेक्टलाई 1800737732 फोन गर्न सक्नुहुनेछ अथवा चाहिँ www.1800respect.org.au मा जानुहोला र मेन्स रिफरल सर्भिसका लागि चाहिँ 1300764691 यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। र श्रोतामा त्यही जानकारी दिइसकेपछि कार्यक्रममा अन्तिम ब्रेक लिने बेला भएको छ। ब्रेक पछाडि चाहिँ हामी यही लैङ्गिक हिंसा विरुद्धको बारेमै कुराकानी गर्नेछौँ अनि गीत सङ्गीत पनि केही छन्। अहिलेलाई कार्यक्रममा अन्तिम ब्रेक लिनुतर्फ लागौँ। र पुनः स्वागत छ श्रोताबिन्द। एसपिएस आउँदै जिनमा नेपाली कार्यक्रम सुनिरहनु भएको छ। म कृष्ण पोखरेल यहाँहरूको साथमा रहेको छु। अब चाहिँ थोरै समय मात्र बाँकी छ हामीसँग र अघि मैले भने जस्तै लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान आज मङ्गलबारदेखि सुरु भएको छ र यसै विषयसँग सम्बन्धित भएर चाहिँ सामाजिक सञ्जालको बलियो प्रभाव रहेको समयमा हामीले बालबालिकाहरूलाई चाहिँ सम्मानजनक पार्टनर हुन कसरी मद्दत गर्न सक्छौँ भन्ने बारेमा कुरा गरौँ र हामीले लैङ्गिकतामा आधारित हिंसा अन्त्य गर्ने कुरा सुनिश्चित गर्न युवाहरूसँग कसरी खुला कुराकानी गर्न प्रोत्साहन गर्न सकिन्छ भन्ने बारेमा रिपोर्ट सुन्दैछौँ। र यो चाहिँ पहिलो पटक सन् 2024 18 नोभेम्बरमा हाम्रो वेबसाइटमा प्रकाशित भएको यो सामग्री यहाँहरूमा अहिले कार्यक्रममा राख्दैछु।
There's a lot of work to be done. I think there needs to be very strong education and awareness campaign starting at a much younger age. The messaging needs to come across about healthy relationships very early in life. Our kids are starting relationships in primary school.
घरेलु हिंसा शारीरिक रूपमा हानि पुर्याउने एउटा कार्यबाट मात्र सुरु हुँदैन। यो प्राय अनादर, नियन्त्रण र भावनात्मक दुर्व्यवहारको संकेतहरूबाट सुरु हुन्छ जुन ध्यान नदिएको वा सम्बोधन नगरिएको हुन सक्छन्। र घरेलु हिंसालाई रोक्ने भन्नुको अर्थ सबैभन्दा खराब परिस्थितिमा प्रतिक्रिया जनाउने मात्र पर्दैन, यो त कुनै कुरा बढेर गम्भीर हुनुभन्दा अगाडि नै रोकथाम गर्नु हो। अरमान अब्राहिम जादे एडिलेडका घरेलु हिंसा विरोधी अभियानकर्ता र घरेलु हिंसा रोक्नका लागि वकालत गर्ने व्यक्ति हुन्। आफ्नो घर परिवारमा बारम्बार हिंसा र दुर्व्यवहार देख्न थालेपछि आफ्नो यात्रा सानै उमेरमा सुरु भएको उनी बताउँछन्।
My journey really started at a young age when I started to see violence and abuse being a normal and frequent thing that happened in my household. It essentially got us to a point where in my early 20s we were threatened by my dad. He essentially said that he would lock us all in the house and kill us. We found ourselves in a position where we made a decision to pack our bags and leave the family home because we didn't want to take that risk. And once we fled the family home, for me personally, I thought that that was the end of the difficult times.
तर त्यो नै सबै कुराको अन्त्य भने थिएन। अब्राहिम जादेले धम्कीहरू सामान्य भएको र नियमित रूपमा शारीरिक दुर्व्यवहार हुने घर छोड्नुले नयाँ अध्यायको सुरुवात गर्ने र उनीहरू सदा डरमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास लिएका थिए।
When we fled the family home, we faced homelessness, poverty and isolation. We managed to get through that and we essentially got to the point where 12 months after fleeing the abusive home, my mum and my older sister decided to attend a Persian New Year function. It was at the Adelaide Convention Centre. This was in March 2010. And without any of us knowing, my dad also showed up at the function. that was the place where he decided to essentially stab her to death in front of about 300 witnesses.
हाल अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको दर चिन्ताजनक रहेको उनी बताउँछन् र धेरै जस्तो घटनामा हिंसा गर्ने व्यक्ति वर्तमान वा पूर्व पार्टनर हुन्छन्। तसर्थ हामीले घरेलु हिंसा निम्त्याउने आधारभूत कारणहरूलाई उजागर गर्ने र प्रारम्भिक चेतावनीका संकेतहरूलाई खोजेर हिंसा हुनु अघि नै यसलाई रोक्ने प्रयास गर्ने समय आएको उनको भनाइ छ।
Anything from gender stereotypes to intimidating, controlling behavior to some of those disrespectful attitudes that exist in our community. And sometimes it can be propelled by online content or certain jokes or certain behaviors and attitudes that we see in our community.
Abraham Jadele afno pidalai uddeshyama parinat garna parivartanko wakalat garne gareka chan. हामीले हाम्रा बच्चाहरूलाई सम्मानजनक र सहानुभूति भएको पार्टनर बन्न कसरी हुर्काउन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्न उनले वर्षौं बिताएका छन्। आफ्नै अनुभवको छापबाट र आफ्ना सम्झनाहरू प्रतिबिम्बित गर्दै अब्राहिम जादे भन्छन् कि परिवर्तन ल्याउने कुरा हाम्रो घरबाट नै सुरु हुन सक्छ। उनी विश्वास गर्छन् कि बच्चा या युवाहरूले आफ्नो घरमा देख्ने व्यवहारको नक्कल गर्ने, यसलाई अपनाउने र यसलाई सामान्य मान्ने प्रवृत्ति हुन्छ। त्यसैले सहानुभूति, सम्मान र समानताको बारेमा कुराकानीहरू दैनिक जीवनको हिस्सा हुनुपर्छ।
As a young boy, I looked up to my dad, and when I saw my dad treat my mom in a particular way, I essentially adopted and I learned it. It was a normal thing and it was an automatic thing for me. It got to the point where once my father ended up killing my mother that I started to reflect on all of those behaviors, which included the way my dad talked to my mom, treated my mom, and what the family dynamic looked like in my family home.
आफ्नो आमा गुमाएपछि भने उनले त्यो सिकेको व्यवहारलाई बिर्सनु पर्यो र आफ्नो नयाँ परिवार भएको घरमा समानतालाई बढावा दिन नयाँ तरिका सिक्ने प्रक्रियामा जानु पर्यो। जतेन्द्र कौर जेके डाइभर्सिटी कन्सल्टेन्ट्सकी निर्देशक र अस्ट्रेलियामा आप्रवासी र शरणार्थी समुदायहरूसँग काम गर्ने एक मान्यता प्राप्त मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता हुन् र उनी पनि सहमति जनाउँछिन् कि आमा बाबुले एक अर्कालाई र वरपरका मानिसहरूलाई गर्ने व्यवहारले उनीहरूको कलिलो दिमागमा बलियो प्रभाव पार्न सक्छ।
र सुधाविन्द
सहकर्मी सुनिता पोखरेलको आवाजमा सुन्नुभयो रिपोर्ट। र सामाजिक सञ्जालको बलियो प्रभाव रहेको यो समयमा चाहिँ हामीले बालबालिकालाई सम्मानजनक पार्टनर हुन कसरी मद्दत गर्न सक्छौँ भन्ने बारेमा र यो रिपोर्ट चाहिँ पहिलोपटक 18 नोभेम्बर 2024 पहिलोपटक हाम्रो वेबसाइटमा प्रकाशित भएको थियो। र यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने चाहिँ 1800 रेस्पेक्टलाई 1800 737 7732 फोन गर्न सक्नुहुन्छ अथवा चाहिँ www.1800respect.org.au मा यहाँहरू जान सक्नुहुनेछ। मेन्स रिफरल सर्भिसका लागि चाहिँ 1300-7669-1 मा सम्पर्क गर्न सक्नुहुनेछ। र यतिभन्दा भन्दै कार्यक्रमको अन्तिममा आइसकेका छौँ र जानुभन्दा अगाडि चाहिँ चिलेस 100 काउन्ट डाउन सुरु भएको छ। तपाईँलाई सबैभन्दा आनन्द दिने सङ्गीतलाई यहाँहरूले भोट गर्न सक्नुहुनेछ। स्पेस चिलद्वारा चाहिँ प्रस्तुत द चिलेस 100 अस्ट्रेलियाको सबैभन्दा रमाइलो सङ्गीतको काउन्ट डाउन हो जसले विश्वभरका सबैभन्दा सहज गीतहरू र कलाकारहरूको उत्सव मनाउने गर्दछ। आफ्नो मनपर्ने गीतहरूका लागि चाहिँ यहाँले भोट गर्न सक्नुहुनेछ। त्यसका लागि चाहिँ sbs.com.au/चिलमा जानुहोस्। यो चाहिँ नोभेम्बर 17 देखि डिसेम्बर 8 भोटिङका लागि खुला रहेको छ। थप जानकारीका लागि चाहिँ sbs.com.au/नेपालीमा पनि यहाँहरू जान सक्नुहुनेछ। र कार्यक्रमको अन्तिममा चाहिँ अब अघि भने जस्तै एउटा गीत सुनाउन चाहन्छु। भारतीका इएम राईको आवाजमा रहेको गीत सुनाउँदै यहाँहरूबाट बिदा माग्ने अनुमति चाहन्छु र अर्को कार्यक्रममा पुनः भेटघाट हुने रहेछ। त्यतिन्जेलसम्म यहाँहरूको दिन शुभ रहोस्। नमस्ते।
मेरे चाहना कोरी बसौ भोलि पनि भोलि पनि भोलि पनि जति जाडिए पनि आफै बाध्यताले
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/नेपालीमा जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
लाइक शेयर र कमेन्ट गर्नुहोस् एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।